एस दिनेश खबर का साथ मा
मेटलाइफ जीवन मा अझै प्रगति गर्न सहयोग गर्दै
प्रदेश नम्बर 7 को विकास प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्जसँगै अनलाइन र मोबाइलमा समेत प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरमा सहकर्मी सन्तोष रावतसँगै दीपक जोशीको नमस्कार।
सुरुमा प्रसारणका प्रमुख खबरहरू।
सघन शहरी विकास कार्यक्रम अन्तर्गत धनगढीमा चक्रपथको निर्माण सुरु, निर्माण गुणस्तरीय र समयमै सम्पन्न गर्न नगरवासीको सुझाव।
वैशाख 25 गतेदेखि निर्माण सुरु भएको गेटा मेडिकलको काम तीव्र गतिमा, यसपालि थप 15 पूर्वाधारको ठेक्काको तयारी।
एक सातामै 12 डेङ्गुका बिरामी फेला परेपछि कैलालीमा डेङ्गुको महामारी फैलने खतरा, नियन्त्रणका लागि भोलिदेखि सर्च एन्ड डिस्ट्रोय अभियान सुरु हुँदै।
र सुनको टुक्रा बनाउँछु भन्नेहरूलाई चिन्न, वाम गठबन्धनका उम्मेद्वार नारद मुनि राणाको जनतालाई आग्रह, यो चुनाव स्वतन्त्रताका पक्षधर र विरोधी बीचको लडाईँ भएको काङ्ग्रेस नेत्री आरजू राणाको दाबी।
हे दशैं तिहारको सेलिब्रेशन, वर्लपुलमा सबैको अट्र्याक्सन, उपहारै उपहारले घर हाउसफुल, सबैलाई मिल्ने छ ह्याप्पीनेस फुल।
यो उत्सवमा सबैलाई मिल्छ ह्याप्पीनेस हाउसफुल जब आउँछ घरमा वर्लपुल, किनकि हरेक सामानमा छ उपहार फुल। वर्लपुलका सामानहरूमा 10 वारेन्टी पाइन्छ अनि हरेक सामानमा पक्का उपहार ग्यारेन्टी पाइन्छ, शर्तहरू लागू हुनेछन्।
होइन ये बाबा, म पनि बुढो भइसकेँ, त पनि केही गर्न त्यस्तै डुलिराख्या हुन्छ।
हिजो आज त्यसै कहाँ डुलिरहेको छु त बुवा, म त क्रिएटिभ इन्स्टिच्युटमा गएर कोरियन भाषाको कक्षा लिइरहेको छु।
होइन, अनि क्या जस्तो कक्षा लिएर?
मेरा साथीहरू थिए नि हरि प्रकाश, तिनीहरू त्यसै कोरिया गएका होइनन् नि। लामो अनुभव बोकेको सुपको पहिलो कोरियन ल्याङ्ग्वेज इन्स्टिच्युटबाट पढेर अनि कोरिया गएका हुन्। विगत 5 सुपमा सबैभन्दा उत्कृष्ट रिजल्ट दिन सफल, नियमित इक्जाम तथा फिडब्याक सेसन हुने, 250 बढी विद्यार्थीलाई पास गरी कोरिया पठाउन सफल तथा कोरियन भाषाका विज्ञद्वारा धनगढी र काठमाडौँमा कक्षा सञ्चालन हुँदैछन्। रिजल्ट अलवेज पोजिटिभ, इन्स्टिच्युट ओन्ली क्रिएटिभ, क्रिएटिभ इन्स्टिच्युट, कृष्ण मन्दिर अगाडि, एलेनचोक धनगढी। 9814-6346-34, 9095-24-564।
दिनेश खबर अब विस्तारमा। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले वातावरणीय विकासको सवाललाई मानव अधिकारको मूल एजेण्डाका रूपमा विकास गरिनुपर्ने बताउनु भएको छ। हालसम्म वातावरणीय विकासलाई मानव अधिकारका रूपमा नहेरिएको बताउँदै उहाँले अबको केही समयमा यो विषय मानव अधिकारको प्रमुख विषय बन्ने दावी गर्नुभयो। आज धनगढीमा आयोजना भएको वातावरणीय विकास र मानव अधिकार सम्बन्धी छलफल कार्यक्रमका प्रमुख अतिथि पाठकले यस्तो बताउनु भएको हो।
वातावरणको विषय आउँदो संसारको सबभन्दा ठुलो प्रमुख एजेन्डा हो मानव अधिकारको। आउँदो शताब्दी हेर्दै जानुभयो, सूर्यको ओजन पाल परेर हामी डर्ने हो कि पानी पाउन छोडेर कम आएर खडेरी लागेर हामी भोकभरीमा पर्नु पर्ने हो कि हजारौं हजार मानिसलाई नयाँ प्रकारका रोग लागेर डेथ हुनु पर्ने हो कि? आउँदो शताब्दी यो संसारको वातावरणको सबभन्दा ठुलो एजेन्डा हो।
उहाँले वातावरणीय प्रभाव मूल्याङ्कनलाई मानव अधिकारको मूल मर्मसँग जोडिनुपर्ने जिकिर गर्नुभयो। कार्यक्रममा वातावरण र मानव अधिकारमा आयोग र सुदूरपश्चिमका वातावरण र विकासका सवालहरू सम्बन्धी दुईवटा कार्यपत्र प्रस्तुत गरिएका थिए। राष्ट्रिय मानवाधिकार आयोगका क्षेत्रीय निर्देशक दीपक जङ्गधोज थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
वैशाख 25 गतेदेखि निर्माण सुरु भएको गेटा मेडिकलको काम तीव्र गतिमा निर्माण भइरहेको छ। अहिले 300 शैयाको अस्पताल भवन, 3 तलाको कलेज भवन, दुई दुईवटा छात्रावास भवन र बीचमा विवादमा आएको प्रशासनिक भवनको पनि निर्माण सुरु भएको छ। अस्पताल भवनको भुइँतलाको त छत ढलानको काम सुरु भइसकेको छ। 2077 सालदेखि एमबिबिएसको पढाइ सञ्चालनमा ल्याउने उद्देश्यसहित सुरु भएको मेडिकल कलेजको निर्माण काम सन्तोषजनक रहेको परामर्शदाता कम्पनी बिल्डिङ डेभलपमेन्ट अथोरिटी बिडिएले जनाएको छ। सुनौ सहकर्मी शिवराज भट्टको रिपोर्ट।
अबको 3 वर्षपछि एमबिबिएसको पढाइ सुरु गर्ने लक्ष्यसहित कैलालीको गेटा मेडिकल कलेजको निर्माण तीव्र गतिमा भइरहेको हो। सबैभन्दा बढी अस्पताल भवनको निर्माण ठेक्का पाएको शर्मा राजेन्द्र कुमार जेबीको निर्माण कार्य भने अझ तीव्र भएको छ। 300 सयको अस्पताल भवनको निर्माणको ठेक्का पाएको शर्मा राजेन्द्र कुमार जेबीका सहायक प्रोजेक्ट म्यानेजर शिव प्रसाद कार्की।
अस्पतालको एउटा पोर्सन चाहिँ भइरहेछ, अनि अर्को चरण चाहिँ हाम्रो आइसोलेटेड फुटिङको अर्को पोर्सन छ, त्यो पनि लगभग यो दसैँको पछाडि चाहिँ हाम्रो काम सुरु भइसकेको अवस्था छ। र एउटा पोर्सनको पनि बेसमेन्ट सकेर ग्राउन्ड फ्लोर स्ल्याबमा हामी छौँ। ग्राउन्ड फ्लोर स्ल्याब पनि हामी लगभग 33% कम्प्लिट गरिसकेका छौँ।
कलेज भवनको निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको छ। 3 तलाको दुईवटा एउटै डिजाइनका भवनहरू मध्ये एउटाको 1 हप्ताभित्रै भुइँतलाको ढलानको तयारी भइरहेको छ भने अर्को भवनको जखन्ने काम सुरु भइसकेको छ। अझ यसपालि ठेक्का भएका दुईवटा छात्रावास भवनको पनि लुम्बिनी कुमार केएसले नै ठेक्का पाएको छ। कलेज भवन र छात्रावास भवनका प्रोजेक्ट म्यानेजर शैलेश श्रेष्ठ।
बेसमेन्ट सकेर हाम्रो स्ल्याबको तयारीमा छौँ। अब लगभग 5-6 दिनपछि हाम्रो ढलान हाम्रो सुरु हुन्छ। पछाडिको चाहिँ हामीले चाहिँ बेसमेन्ट खन्न सुरु गरिसकेका छौँ। लगभग हामी दिनरात गरेर पनि सक्ने टार्गेटमा छौँ।
सबैभन्दा पहिला ठेक्का पाएको प्रशासनिक भवनको पनि निर्माण सुरु भएको छ। प्रशासनिक भवनको ठेक्का पाएको रविना कन्स्ट्रक्सनले प्रशासनिक भवनको जग खन्ने काम सुरु गरेको छ। रविना कन्स्ट्रक्सनका फिल्ड इन्जिनियर नवीन भण्डारी।
एक्सर्भेसन काम भइरहेछ, प्लस सोलिङ पिसिसी काम भइरहेछ। यसो हेर्दाखेरि 5% काम भइरहेछ।
मेडिकल कलेज निर्माणको गुणस्तर र प्राविधिक अनुगमनका लागि बिल्डिङ डेभलपमेन्ट अथोरिटी बिडिएले परामर्शदाताको जिम्मेवारी पाएको छ। अहिलेसम्मको काम बर्खा र चाडबाडले केही प्रभावित भए पनि जनशक्ति बढाएर कार्यतालिकामै पुग्न लागेको बताउँदै बिडिएका आवासीय इन्जिनियर अशोक कुमार यादव।
लगभग ठिक समयमा छु, अलिकति यो चाड पर्वले गर्दा र यो वर्षाको कारणले गर्दा अलिकति इफेक्टेड भयो, तर त्यसलाई चाहिँ रिकभर गर्ने प्रयास चाहिँ हाम्रो भइरहेछ। म्यान पावरहरू बढाएर मेटेरियलको पनि त्योहरू बढाएर चाहिँ त्यो चाहिँ ल्याग भएको टाइमलाई चाहिँ हामी चाहिँ रिकभर गर्ने उसमा चाहिँ गइरहेछु।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि शिवराज भट्ट, धनगढी।
केही बेर अघि प्रसारित समाचारमा राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक दीपक जङधोष कार्की हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। फेरि पनि मेडिकल कलेजकै प्रसङ्ग। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिले यसपालि पनि थप 15 संरचनाको ठेक्काको तयारी गरेको छ। चिकित्सक आवास, प्रोफेसर आवास सहितका आधारभूत पूर्वाधारको इस्टिमेट सकिएको छ। यसै सम्बन्धमा सहकर्मी शिवराज भट्टले नै मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजारालाई यसपालि थप के पूर्वाधारको ठेक्का हुँदैछ भनेर सोधेका छन्।
6 ठुलो बिल्डिङहरूको निर्माणको चरणमा आइसकेका छौँ। सबैभन्दा ठुलो बिल्डिङ अस्पताल भवनको चाहिँ अब हामीले जो बेसमेन्टको ढलानै पनि अब हामीले सुरुवात गऱ्यौँ। आज 4 दिन गइसकेको ढलान सुरु भइसकेको छ। कलेजको पनि टोटल कामको अहिले बार बान्ने कामहरू चाहिँ डन्डीहरूको कामहरू भाँचेर 1 हप्ताभित्र ढलान सुरु हुन्छ। त्यो पनि बेसमेन्टको पहिलो ग्राउन्ड फ्लोरको र सँगसँगै त्यसपछि कलेज बिल्डिङको अर्को बिल्डिङको चाहिँ जगको काम भइरहेछ। 2 होस्टेल बिल्डिङहरू त्यसपछिको ठुलो संरचना हो। त्यसको पनि हामीले जगको काम चाहिँ सकेर तलबाट कोलमहरू ल्याउने काम चाहिँ सुरु भइसकेका छ। साथसाथै प्रशासनिक भवनको पनि अहिले जगको चाहिँ बाट हामीले चाहिँ त्यो कोलमहरू हाल्ने पिलर भन्छौँ हामी, त्यसलाई हाल्ने काम चाहिँ सुरुवात भइसकेको अवस्था चाहिँ छ।
अनि यो वर्ष के नयाँ संरचनाहरूको टेन्डर हुन्छ?
साँच्चै भन्नुपर्दा जो 2 होस्टेल अहिले यहाँ जग नै खेल्न सकिएको यहाँहरूले देख्न पाउनुभयो, त्यो यो वर्ष हुनुपर्ने काम हो। मैले त्यसलाई अघिल्लो वर्षमा तानिएको थिएँ, आषाढमा टेन्डर गरेर साउनमा इभ्यालुएसन गरेर छिटो काम अगाडि बढाएको यो वर्षको प्याकेज हो त्यो। यो वर्ष 2 प्याकेज छ, जसमध्ये हामी 15 बिल्डिङहरू अरू बनाउँछौँ। त्यसमध्ये एउटामा 8, एउटामा 7 बिल्डिङको 2 प्याकेज हुन्छ। त्यो 2 प्याकेज चाहिँ लगत्तै हुँदैछ र त्यसको डकुमेन्टको काम लगभग हामी इस्टिमेट गर्ने काम टुङ्गोमा पुर्याएका छौँ।
के बिल्डिङहरू?
नर्स होस्टेल ठुलो बिल्डिङ छ एउटा, अनि चाहिँ 5-7 भन्दा बढी डक्टर क्वार्टरहरू हुन्छ, प्रोफेसर क्वार्टरहरू छ, अलिकति केही कर्मचारी क्वार्टर छ, अनि 2 क्यान्टिनहरू छ। यो अब अस्पताल वरिपरि चाहिने अक्सिजन प्लान्टको कुरा, अटोक्लेभको कुरा, अनि अस्पताल क्यान्टिन, अनि त्यहाँ त्यो होस्टेल क्यान्टिन, यस्ता थुप्रै संरचना गरेर 15 संरचना चाहिँ भन्छ।
2077 पढाइ सुरु गर्ने भन्ने जुन लक्ष्य छ, अहिलेको यो निर्माण हेर्दा, अहिलेको सरकारले दिएको बजेटको प्रकृति हेर्दा सम्भव हुन्छ?
यही गतिमा हामी जान सक्यौँ भने सम्भव छ, किनभने अहिले हामीसँग पर्याप्त बजेट छ, सरकारले त्यसमा कुनै कन्जुसाइ गरेको अवस्था छैन। जहाँसम्म अब निर्माण कार्यको जुन गति छ त्यो पनि अहिले यति धेरै सन्तोषजनक छ। जो हामीले अहिले पाएका भनौँ न निर्माण व्यवसायहरू हुन्छ, उहाँहरूले पनि निरन्तर जुन ढङ्गले काम गर्नु भएको छ, यही गतिमा हामीले कामलाई लैजान सक्यौँ भने हामी हाम्रो योजना अनुसार अगाडि बढ्न सम्भव छ जस्तो मलाई लाग्छ।
सुन्दै हुनुहुन्थ्यो मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजारासँग सहकर्मी शिवराज भट्टले गरेको कुराकानी। तपाईँ दिनेश एफएम 93.8 मेगाहर्जमा प्रदेश नम्बर 7 को खबर सङ्गालु दिनेश खबर सुन्दै हुनुहुन्छ। अब एकैछिन ब्रेकको पालो।
ब्रेकपछि दिनेश एफएम 93.8 मेगाहर्जको उत्पादन, प्रदेश नम्बर 7 को खबर सङ्गालु दिनेश खबरमा स्वागत छ। अब बाँकी प्रसङ्गहरू। सघन शहरी विकास कार्यक्रम अन्तर्गत भन्सार चटकपुर हुँदै राजपुरसम्मको चक्रपथ निर्माण सुरु भएको छ। निर्माण व्यवसायीले ठेक्का सम्झौता अघिल्लो आर्थिक वर्षको असारमा गरे पनि अहिले आएर निर्माणको काम सुरु गरेका हुन्। मोहना नदीको किनारै किनार निर्माण हुने चक्रपथ निर्माणको काम सुरु भएपछि स्थानीय बासिन्दाहरू खुसी भएका छन्। उनीहरूले निर्माण सुरु गरेको कामलाई समयमै सम्पन्न गर्न र गुणस्तरीय काम गर्न सुझाव दिएका छन्। सुनौ सहकर्मी सीताराम ओझाको रिपोर्ट।
सघन शहरी विकास कार्यक्रम अन्तर्गत धनगढीका लागि छनौट गरिएको भन्सार चटकपुर हुँदै फाप्ला राजपुर जोड्ने चक्रपथ निर्माणको काम अगाडि बढेको हो। तीनवटा प्याकेज गरी 33,82,00,000 ठेक्का पाएको लुम्बिनी राजेन्द्र केएस जेबीको निर्माण कम्पनी केएस कन्स्ट्रक्सनले पश्चिमी प्याकेजको निर्माणको काम सुरु गरेको हो। दोस्रो प्याकेजको मनेराको कमैया बस्ती डिगाउँ हुँदै सिद्धार्थ स्कुलको चक्रपथको निर्माणको काम नभइरहेको अवस्थामा मनेराको कालिका मन्दिर जाली हुँदै हुलाकी सडक खण्डको तेस्रो प्याकेजको काम पनि सुरु गरिएको छ। निर्माण कम्पनी केएस कन्स्ट्रक्सनका सञ्चालक सुरेन्द्र पाल:
माटो भरानु काम चाहिँ सुरु भएको छ, 2 वर्षको म्याच छ। अब असारमा सम्झौता भयो, बिचमा त अब बर्खाको सिजन भए भएर काम सुरु गर्न सकेका थिएनौँ। अब क्याम्पसम्प इस्टाब्लिस गरेर काम सुरु गरिसकेका छौँ। अब घर मजदुर प्रयास हुन्छ समय सम्पन्न गर्ने। हामीलाई अब लगभग माटो ग्राभेलको व्यवस्थापन भइसकेको छ। अब खालि अब हाम्रो क्रसरमा जो बेस कोर्सलाई जो गिटी हुन्छ 30-40,000 घनमिटर हामीले बेस बिछाउनु पर्ने हुन्छ। त्यसमा कति टाइम लाग्छ त्यसले गभर्न गर्छ, समयमै सम्पन्न गर्छौँ।
चक्रपथको संयुक्त सर्वे सम्पन्न भएसँगै सीमाङ्कन र माटो भरानको काम सुरु गरिएको छ। निर्माण कार्य सुरु भएपछि नगरवासीहरूले विकास र समृद्धि को पहिलो आधार सडक नै भएकाले समयमै निर्माण सम्पन्न गर्न सुझाव दिएका छन्। धनगढीको चटकपुरका मोहन केसी:
सडक नभइकन बाटो घाटो नभइकन त कुनै पनि विकास हुँदैन, कुनै पनि फाइदा हुँदैन गाउँको जनतालाई पनि। बाटो घाटो भएर नै हुने हो, ढल निकासीहरू पनि हुनैपर्छ, नालीहरूको निर्माण काम सबैको राम्रै हुन्छ, विकास हुने नै त्यसरी नै हो। काम त्यो ढिला सुस्ती भएर अब यो पुल बन्दैछ, त्यो पुल बनाइ हुनु भएन। काम सञ्चालन भइसकेपछि त त्यसलाई पुरा नै गरेर छोड्नु पर्छ, राम्रोसँग बनाइदिनु पर्यो, छिटोमा छिटो बनाइदिनु पर्यो।
झन्डै 14 मिटर फराकिलो चक्रपथलाई गुणस्तरीय बनाउनु पर्ने सुझाव पनि नगरवासीको छ। बोडाणीकी स्थानीय बासिन्दा फुलदेवी धामी:
नाम मात्र हो कि काम पनि गर्ने हुन्, खोइ अब थाहा छैन। राम्रो बन्नु पर्यो, हामीलाई सजिलो बन्नु पर्यो, जस्तो बाटो बन्नु पर्ने उस्तो बाटो बन्नु पर्यो हामीलाई। अब पहिलाको जसो खानाहान नेताहरू नामका नेता कामका गतानीका टर्रा भन्ने जसो त्यसो के हद्दु पर्यो, राम्रो चाहियो हामीलाई।
स्थानीय जनप्रतिनिधिले पनि चक्रपथ निर्माणको काममा अवरोध आउन नदिने जनाएका छन्। उनीहरूले निर्माणको काममा आउने बाधाहरू हटाउन सहयोग गर्दै तीव्र रूपमा चक्रपथ निर्माणका लागि सहयोग गर्ने बताएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर 3 का वडा अध्यक्ष बलबहादुर आयर:
धेरै जस्तो मान्छेहरूले त बुझेका छैनन्, हाम्रो त जमिनै गइहाल्यो, हामी त पुरै सकिहाल्यौँ, हाम्रो त सबै ठोबासै भइहाल्यो भन्ने पनि छैन। त्यस्तो विकासको काममा रुकावट आएपछि हामी सहजीकरण भूमिका हामीहरू मजाले गर्छौँ। जुन ठाउँमा मान्छेहरूको घरहरू पुरै गइरहेछन् तिनीहरूलाई वैकल्पिक उपाय काहीँ खोजेर अन्यन्तर तिनको लागि बसोबासको व्यवस्थापन गर्नेतिर हामीहरू लागिरहेछौँ।
आगामी 50 वर्षका लागि 30 मिटरको फराकिलो बनाउने लक्ष्य सहित निर्माणको थालनी भएको चक्रपथको दायाँ बायाँतिर जग्गा परेका जग्गा धनीहरूले सहयोग गरेमा निर्माण कार्यमा कुनै अवरोध आउने देखिँदैन। तर मुआब्जा नपाइने भएका कारण स्थानीय बासिन्दाहरूबाट हुन सक्ने विरोधलाई ध्यानमा राखेर चक्रपथ निर्माण हुँदा हुने फाइदाका बारेमा जानकारी गराउन आवश्यक देखिएको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि सीताराम ओझा, धनगढी।
धनगढीमा चक्रपथ निर्माण सम्बन्धी सहकर्मी सीताराम ओझाको यो रिपोर्ट। पछि अब डेंगुको प्रसंग।
पूर्वी तराईका जिल्लामा महामारीका रूपमा फैलिएको डेङ्गु रोगले कैलालीमा पनि महामारीको रूप लिन सक्ने भन्दै रोकथामको अभियान चलाउन चिकित्सकहरूले आग्रह गरेका छन्। कैलालीमा एक सातामा 12 जना डेङ्गुका रोगी भेटिएपछि रोकथामका लागि विशेष अभियान थाल्न चिकित्सकहरूलाई आग्रह गरेका हुन्। लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोग नियन्त्रणका लागि समयमै नलागे यसले ठूलो महामारीको रूप लिने चिकित्सकहरूको चेतावनी छ। सहकर्मी दीपक जोशीको रिपोर्ट सुनौ।
कैलालीमा एक साताको अवधिमै 12 जनामा डेङ्गुको संक्रमण भेटिएपछि चिकित्सकहरूले रोकथामको सुझाव दिएका हुन्। असोजको अन्त्यतिर धनगढीमा उपचारका लागि आएका बिरामीहरू मध्ये 12 जनामा डेङ्गुको संक्रमण फेला परेको हो। उनीहरू मध्ये अधिकांश स्थानीय रहेका छन्। यसअघिका वर्षसम्म भारतबाट आएका नेपालीहरूमा डेङ्गु फेला परे पनि यस वर्ष फेला परेका 12 जना मध्ये 6 जना नेपालमै रहेका व्यक्तिमा डेङ्गु फेला परेपछि महामारीका रूपमा फैलिने खतरा बढेको हो। वरिष्ठ फिजिसियन डाक्टर सुवेश राज कायस्थ:
50% रोगीहरू स्थानीय बासिन्दा छ, जो चाहिँ ट्राभल हिस्ट्री छैन। 50% चाहिँ इन्डियाबाट फर्केका रोगीहरू छन्। जुन 50% रोगीहरू स्थानीय बासिन्दा छन् तिनीहरूबाट चाहिँ यो रोग यसको आउटब्रेक महामारी हुने सम्भावना बढी देखिरहेको छ। वैज्ञानिक ढङ्गले हिसाब गर्दाखेरि पनि एउटा डेङ्गुको सख्त बिरामी जुन हामीले देखिरहेका हुन्छौँ, डक्टर कहाँ आउने सख्त बिरामी एउटा हामीले पायौँ भनेदेखि हामीले के अन्दाज गर्छौँ भनेदेखि त्यो एरियामा कम्तीमा पनि 300 to 350 रोगीहरू प्रभावित भइसकेका छ भन्ने पुष्टि हुन्छ। त्यो हिसाब किताब गर्दाखेरि यहाँ हजारौँजना रोगीहरू चाहिँ डेङ्गु भाइरसले संक्रमित भएको पुष्टि हुन्छ।
चिकित्सकहरूले नियन्त्रणका लागि विशेष अभियान थाल्नुपर्ने सुझाव दिएका छन्। दिनानुदिन डेङ्गुका बिरामीको संख्या बढ्दै जाँदा स्थानीय त्रसित पनि बनेका छन्। खास गरी बजार क्षेत्र आसपासका बासिन्दामा डेङ्गु संक्रमणको संख्या बढ्दो छ। डेङ्गु रोगको संक्रमण दिनानुदिन बढ्दै गएकोले डेङ्गुको लार्भा खोजेर नष्ट गर्नु नै अहिलेको नियन्त्रणको सबैभन्दा उत्तम उपाय रहेको बताउँदै फेरि वरिष्ठ फिजिसियन डाक्टर
सबभन्दा पहिले जनचेतनामूलक कार्यक्रमहरू गर्नु पर्यो, बस्ने उपायहरू के हुन् त्यो गर्नु पर्यो। यो डेङ्गु नियन्त्रण गर्ने खालि स्वास्थ्य क्षेत्रको मात्र पहलबाट हुन सक्दैन, त्यसैले बहु मल्टी डिसिप्लिनरी एप्रोचबाट चाहिँ यसको एप्रोचबाट यसको नियन्त्रण गर्नुपर्छ।
एक सातामै 12 डेङ्गुको संक्रमण देखिएपछि जनस्वास्थ्य कार्यालय कैलालीले सोमबार जिल्ला स्थित सरकारवालाहरू बीच अन्तर्क्रिया समेत गरेको छ। यसका साथै मंगलबारदेखि डेङ्गु रोग नियन्त्रणका लागि सर्च एन्ड डिस्ट्रोय अर्थात् खोजेर नष्ट गर अभियान सञ्चालन गर्ने बताउँदै वरिष्ठ जनस्वास्थ्य प्रशासक टंक प्रसाद चापा गए।
भोलि र पर्सि फेरि सर्च एन्ड डिस्ट्रोयको कार्यक्रमहरू अथवा यस्ता पानी जम्ने ठाउँहरू होलान् जुन ठाउँमा रोगको सम्भावना छ ती ठाउँहरूमा चाहिँ खोज पड़ताल गरेर त्यस्तो चाहिँ पानीहरूलाई फाल्ने राख्न नदिने यसरी नै राख्नु हुँदैन भन्ने किसिमको जानकारी समेत गर्ने गरी यो कार्यक्रम चाहिँ गर्दैछौँ।
डेङ्गु सार्ने लामखुट्टेले कुनै पनि भाँडा टायर टिनको बट्टा र प्लास्टिकका टुक्रामा जमेको पानीमा लार्भा हुर्काउँछ, त्यसैले यस्ता भाँडामा पानी जम्न दिनु हुँदैन। सामान्यतया बढी ज्वरो आउने, टाउको दुख्ने, बिरामी हुने, ज्यान दुख्ने डेङ्गुका मुख्य लक्षण हुन्। डेङ्गुबाट बस्न तपाईँको घर वरिपरिको जमेको पानीलाई पनि नष्ट गर्नुहोला। दिनेश एफएमका लागि दीपक जोशी, धनगढी। डेङ्गु रोग सम्बन्धी यो रिपोर्टपछि अब धनगढीका अटो रिक्सा चालकहरूको आन्दोलन सम्बन्धी प्रसङ्ग। धनगढीका अटो रिक्सा चालकहरूले उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा आज धरना दिएका छन्। चालक अनुमति पत्र, नम्बर प्लेट र रुट परमिटको माग गर्दै आन्दोलित भएका उनीहरूले दुवै कार्यालयमा धरना दिँदै नाराबाजी समेत गरेका छन्। हिजो धनगढीमा रिक्सा सहित प्रदर्शन गर्नुको साथै यातायात व्यवस्था कार्यालय अगाडि धरना दिएको थियो। सरकारवाला निकायले अटो रिक्सालाई व्यवस्थित समेत गर्न नसकेका कारण आन्दोलन गरिरहेको इलेक्ट्रिक रिक्सा मजदुर युनियनका सल्लाहकार दमन बहादुर सिंहले बताउनुभयो। धनगढीमा हालसम्म 658 अटो रिक्सा सञ्चालनका लागि उपमहानगरपालिकाको कार्यालयले सिफारिस गरेकोमा अधिकांश रिक्सा सिफारिस बिना नै सञ्चालनमा रहेका छन्। स्थानीय प्रशासन र धनगढी उपमहानगरपालिकाले अटो रिक्सा मजदुरहरूको समस्याप्रति व्यवस्था गरेको उनीहरूले आरोप लगाएका छन्। तपाईँ दिनेश एफएम 93.8 मेगाहर्जको उत्पादन प्रदेश नम्बर 7 खबरको सङ्गालो दिनेश खबरमा हुनुहुन्छ। फेरि पनि एकैछिन ब्रेकको पालो। ब्रेकपछि दिनेश एफएम 93.8 मेगाहर्जको उत्पादन प्रदेश नम्बर 7 खबर सङ्गालो दिनेश खबरमा स्वागत छ। अब चुनावी खबरहरू। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले विकासको सपना पूरा गर्नका लागि नेपालमा वाम गठबन्धनको बहुमतको सरकार आवश्यक रहेको बताउनु भएको छ। असमको साफेबगर नगरपालिका 1 बैजनाथमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रावलले भौतिक पूर्वाधार तथा सामाजिक क्षेत्रको विकासका लागि वाम गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो। चुनावी आमसभालाई वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेता गोविन्द कुँवर, समानुपातिकका उम्मेद्वार कृष्ण प्रसाद जैसी, मुना कुमारी साउन, जङ्गबहादुर विक लगायतले सम्बोधन गर्नुभएको थियो।
काङ्ग्रेस नेत्री डाक्टर राजु राणा देउवाले जनताको सेवक बनेर काम गर्नका लागि आफ्नो उम्मेदवारी भएको बताउनु भएको छ। कैलाली क्षेत्र नम्बर 5 नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेद्वार बन्नुभएकी राणाले आज धनगढी उपमहानगरपालिकाको धुर्जन्ना, सिगाउँ, देवरिया, गुहियाघाट लगायतका ठाउँमा चुनावी सभालाई सम्बोधन गर्दै आफूलाई काम गर्ने अवसर दिन आग्रह गर्नुभयो। उहाँले महिला प्रत्यक्षतर्फ चुनाव नै लड्न सक्दैनन् भन्ने सोचका विरुद्ध आफ्नो उम्मेदवारी भएको पनि बताउनुभयो। उहाँले अहिलेको चुनाव स्वतन्त्र पक्षधर र स्वतन्त्रता विरोधी बीचको छनौट भएको बताउनुभयो।
यस्तै वाम गठबन्धनले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेको छ। एमाले केन्द्रीय सदस्य महेश्वर पाठकको प्रमुख आतिथ्यमा गरिएको पत्रकार सम्मेलनमा कैलाली 5 प्रतिनिधि सभाका उम्मेद्वार नारद मुनि राणा, प्रदेश क्षेत्र नम्बर 6 नेपालु चौधरी र 6 उम्मेद्वार रमेश धामीको सहभागिता थियो। कार्यक्रममा प्रमुख अतिथि महेश्वर पाठकले अहिलेको वाम गठबन्धनले अरू पार्टीहरू अतालिएको र नेपालमा अझै राजनीतिक ध्रुवीकरण आवश्यक रहेको बताउनुभयो।
कतिपय साथीहरू हाम्रो यो तालमेल र गठबन्धनबाट आत्तिएर विभिन्न किसिमका अनर्गल प्रचारहरू जसरी गरिरहनु भएको छ, मलाई चाहिँ के लाग्छ भने यो गठबन्धनको प्रक्रिया जसरी अगाडि बढिरहेको छ यो मुलुकको समृद्धिको लागि अत्यन्तै सकारात्मक छ। हामी अझै आशा गरौँ, कामना गरौँ, राजनीतिक ध्रुवीकरण अझै अगाडि बढोस्, हामी आत्तिएका छैनौँ।
कार्यक्रममा वाम गठबन्धनका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर 5 प्रतिनिधि सभाका लागि उम्मेद्वार नारदमुनि राणाले चुनावको मुखमा आएर धनगढीलाई सुनको टुक्रा बनाइदिन्छु भन्नेहरूबाट सतर्क रहन आग्रह गर्नुभयो।
आज सुनको टुक्रा बनाउन खोज्नेहरू हिजो पनि यही निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए भन्ने कुरा बिर्सिनु हुँदैन। 2070 निर्वाचन लडिरहँदाखेरि यहाँबाट नेपाली काङ्ग्रेस जितिरहँदाखेरि पटक पटक नेपाली काङ्ग्रेसका सांसदहरू यहाँ निर्वाचित भइरहँदाखेरि सुदूरपश्चिमकै अहिले प्रधानमन्त्री हुनुहुन्छ, सुदूरपश्चिमलाई सुनको टुक्रा बनाउन सक्नुभयो। सुदूरपश्चिम आफैमा एउटा हिराको टुक्रा छ, हिरालाई सुन बनाइदिने।
दार्चुलाबाट प्रतिनिधि सभा र प्रदेशसभाका लागि चुनावी मैदानमा रहेका वाम गठबन्धनका उम्मेद्वारहरूले तिङ्कर नाकालाई प्रमुख चुनावी एजेन्डा बनाएका छन्। सबैभन्दा नजिक क्षेत्रको दुरीमा पर्ने दार्चुला तिङ्कर सडकलाई तीव्रता दिँदै चीनसँगको व्यापार परावहन नाकाको रूपमा विकास गर्ने प्रदेशसभा कका उम्मेद्वार गेल्बु सिंह बोहराले बताउनुभयो। तिङ्कर सडक खुलेमा त्रिदेशीय व्यापारको ठूलो ढोका खुल्ने र यसले व्यापार पर्यटन लगायतका क्षेत्रमा 7 प्रदेशलाई नै फाइदा हुने वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा उम्मेद्वार गणेश सिंह ठगुर्नाले बताउनुभयो। यस्तै वाम गठबन्धनको स्थानीय घोषणा पत्रमा दार्चुलाको पानी दार्चुलेली जनताको लगानी अभियान अगाडि बढाइएको छ। चुनावका बेला वाम गठबन्धनले जलविद्युत आयोजना बनाउने र घर घरमा सेयर लगानी गराई आर्थिक स्तर अभिवृद्धि गरी रोजगारी सृजना गर्ने यस्तो घोषणा गरेको हो।
विवेकशील साझा पार्टीले आज धनगढीमा आफ्ना 3 कार्यालयको स्थापना गरेको छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर 2, 6, र 8 वडा कार्यालयहरू स्थापना गरिएको विवेकशील साझा पार्टीले जनाएको छ। वडा नम्बर 2 कार्यालय रुबस्सो होटल नजिक रहेको छ भने वडा नम्बर 6 मटियारी चोक जालीमा र वडा नम्बर 8 क्याम्पस चोकमा रहेको छ। सबै कार्यालयहरू प्रदेश संयोजक गोपाल हमालको प्रमुख आतिथ्यमा उद्घाटन गरिएका हुन्। कार्यक्रममा आसन्न प्रदेश र प्रतिनिधि सभाका उम्मेद्वारहरू, कार्यकर्ताहरू र स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।
उता बझाङका दलहरूले चुनावी खर्च उठाउन परिपत्र नै गरेका छन्। प्रमुख दलहरूले आफू निकट शिक्षक कर्मचारी व्यापारी र ठेकेदारहरूलाई चुनावमा सहयोग गर्न भन्दै परिपत्र गरेका हुन्। यसपालिको निर्वाचनमा पनि शिक्षकहरूलाई सहयोग गर्न पार्टीले अनुरोध गरेको शिक्षक संगठनमा आबद्ध शिक्षक मदन राज जोशीले बताउनुभयो।
अब केही खबर संक्षेपमा। धनगढीको बेली युथ लाइफ फाउन्डेसनले कार्तिक 24 रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। वडा नम्बर 7 नगर स्वास्थ्य केन्द्र परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिने बेली युथ लाइफ फाउन्डेसनका सचिव यज्ञराज ओझाले जानकारी दिनुभयो। फाउन्डेसनले रक्तदान गरेर पुण्य कमाउन सबैलाई आग्रह गरेको छ।
र टिकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले छाउपडी प्रथा समाजको कुसंस्कार भएको बताउनु भएको छ। टिकापुरमा रेस्टलेस डेभलपमेन्टको आर्थिक सहयोगमा सृजनशील युवा समाज नेपालले आयोजना गरेको छाउपडी प्रथा र लैङ्गिक हिंसा विरुद्धको अन्तर्क्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। कार्यक्रममा नगर उपप्रमुख केशरी विष्ट, टिकापुर नगरपालिकाका प्रशासकीय अधिकृत रन्जु आचार्य, इलाका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टिका बहादुर कार्की लगायतले पनि छाउपडी सामाजिक कुसंस्कार रहेको बताउनु भएको थियो।
अब जाँदा जाँदै प्रसारणका प्रमुख खबर पुनः एकपटक।
सघन शहरी विकास कार्यक्रम अन्तर्गत धनगढीमा चक्रपथको निर्माण सुरु, निर्माण गुणस्तरीय र समयमै सम्पन्न गर्न नगरवासीको सुझाव।
वैशाख 25 निर्माण सुरु भएको गेटा मेडिकलको काम तीव्र गतिमा, यसपालि थप 15 पूर्वाधारको ठेक्काको तयारी।
एक सातामै 12 डेङ्गुका बिरामी फेला परेपछि कैलालीमा डेङ्गुको महामारी फैलिने खतरा, नियन्त्रणका लागि भोलिदेखि सर्च एन्ड डिस्ट्रोय अभियान सुरु हुँदै।
र सुनको टुक्रा बनाउँछु भन्नेहरूलाई चिन्न वाम गठबन्धनका उम्मेद्वार नारदमुनि राणाको जनतालाई आग्रह। यो चुनाव स्वतन्त्रताका पक्षधर र विरोधीहरू बीचको लडाईँ भएको काङ्ग्रेस नेत्री आरजु राणाको दावी।
दिनेश खबरका साथमा
मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
हवस् त, दिनेश एफएम 93.8 मेगाहर्जबाट प्रसारण भइरहेको प्रदेश नम्बर 7 खबर सङ्गालो दिनेश खबर अहिलेलाई सकियो। हाम्रो अर्को दिनेश खबर राति 10 प्रसारण हुनेछ। तपाईँ नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। अहिलेलाई सहकर्मी सन्तोष राउतसँगै दीपक जोशीलाई पनि बिदा दिनुहोस्। नमस्कार, शुभ साँझ।